आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
वचनले प्यास मेट कति आए कति गए प्रेम दी प्यास मेट यसु मात्र धरती माए ओ वचनले प्यास मेट कति आए कति गए प्रेम दी प्यास मेट यसु मात्र धरती माए यसु बिना हो यसु बिना हो प्यास मेटिन्न जीवनको हो प्यास मेटिन्न जीवनको यसु बिना कति आए कति गए थाकेकालाई विश्राम दिन यसु मात्र धरती माए ओ दुखियालाई आँसु पुछ्न कति आए कति गए थाकेकालाई विश्राम दिन यसो मात्र धरतीमा आए यसो बिना हो यसो बिना हो थकाई मेटिन जीवनको हो थकाई मेटिन जीवनको यसो बिना
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि ख्रिस्टियन अभिवादन। प्रिय श्रोता, म आशा गर्दछु तपाईँ आनन्द कुशलै हुनुहुन्छ अनि प्रभुमा रमिरहनु भएको छ। म पनि आनन्द कुशलै छु प्रभुको अनुग्रहमा। श्रोता, धेरै धेरै धन्यवाद तपाईँहरूका सुन्दर पत्रहरूको लागि अनि तपाईँहरूका गहकिला सुझावहरूको लागि पनि। धेरै खुशी लाग्छ तपाईँहरूबाट यसरी आफ्ना प्रतिक्रियाहरू पाउँदाखेरि। तपाईँहरूका सुन्दर पत्रहरूको लागि पनि धेरै धेरै धन्यवाद। म दिनहुँ तपाईँहरूको पत्र पढ्छु अनि धेरै उत्साह लाग्छ र अझ धेरै प्रभुको सेवामा बढ्नको लागि प्रेरित हुँदछु। म आशा गर्दछु आउने दिनमा पनि यसरी नै कार्यक्रमलाई सुन्नुहुनेछ, माया गर्नुहुनेछ अनि त्यो भन्दा महत्वपूर्ण कुरा तपाईँ यसलाई आफ्नो जीवनमा लागू गर्नुहुनेछ र तपाईँ आत्मिक रूपमा आशिषित हुनुहुनेछ, तन्दुरुस्ती हुनुहुनेछ र प्रभुलाई महिमा गराउने जीवन यापन गर्नुहुनेछ। श्रोता, तपाईँहरूका पत्रहरू अनि विशेष गरेर तपाईँहरूले पठाउनु भएका प्रार्थना सधैँ हामीले याद गरिरहेका छौं। प्रभु तपाईँको प्रार्थना सुन्नुहुन्छ, उत्तर दिनुहुनेछ, किनकि हामी जीवित प्रभु हामीलाई माया गर्ने, वास्ता गर्ने, ख्याल गर्ने प्रभुलाई विश्वास गर्छौ अनि त्यो प्रभु सधैँ तपाईँ र मेरो प्रार्थनाको लागि आफ्नो आँखा आफ्नो हृदयलाई खुला राख्नुहुन्छ। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। अश्रोता मित्र, तपाईँहरूलाई थाहै छ यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबल नयाँ नियमको पहिलो कुरन्थीको पुस्तकबाट अध्ययन गरिरहेका छौं। पहिलो कुरन्थीको पुस्तकको अध्ययनको क्रममा अघिल्लो दिनमा हामीले पहिलो कुरन्थी 12 अध्याय 1 11 पदबाट अध्ययन गरिरहेका थियौं। आज हामी पहिलो कुरन्थी 12 अध्याय 12 पददेखि लिएर 31 पदसम्मबाट देख्न गइरहेका छौं। मानव शरीरको अंगहरू पवित्र आत्माको वरदानहरूसँग तुलना गरिएको छ। पहिलो कुरन्थी 12 अध्यायको 12 पदमा भनिएको छ, किनकि जस्तो शरीर एक छ र त्यसका धेरै अंगहरू हुन्छन् र शरीरका सम्पूर्ण अंगहरू धेरै भए तापनि शरीर चाहिँ एउटै हुन्छ, ख्रिष्ट पनि त्यस्तै हुनुहुन्छ। यो अनुच्छेदको प्रसंगमा विचार गर्दा यसमा अन्य दुई पदहरूको पनि समावेश गरौं। पद 20 भनिएको छ, तर अंगहरू धेरै छन् तापनि शरीर चाहिँ एउटै। अनि पद 27 भन्छ, तिमीहरू ख्रिष्टका शरीर हौ र हरेक त्यसका अंगहरू हौ। पाउले मानव शरीरसँग तुलनाको प्रयोग गरिरहनु भएको छ। जस्तो कि एक शरीरसँग धेरै अंगहरू हुन्छन् र प्रत्येक अंगले विभिन्न तरिकामा कामहरू गर्दछ, त्यसरी नै मण्डलीको सदस्यहरूले विभिन्न किसिमका कामहरू गर्न आवश्यक छ। मानव शरीरमा धेरै अंगहरू छन् सयौंको संख्यामा। मण्डलीमा अर्थात ख्रिष्टको शरीरमा त्यहाँ धेरै वरदानहरू छन्। सम्भवत मलाई लाग्छ कि हजारौं वरदानहरू, सयौं हजारौं वरदानहरू। एकपल्टको कुरा हो, म
दृश्य हेर्न पहाड़तिर गएको थिएँ। त्यसबेला चट्टानमा चिप्ले र पैतलामा चोट लाग्यो। जब डाक्टर कहाँ गए मैले उसलाई सोधे कि पैतलामा कति हड्डीहरू हुन्छन्। उसले मलाई भन्यो कि 27 वटा। मैले भने मलाई लाग्छ मैले सबै 27 वटा हड्डीलाई चोट पुर्याए। अहँ होइन, उसले भन्यो, तिमीले खालि एउटैलाई मात्र चोट गर्यो। अहिले म तपाईँलाई भन्छु कि मेरो पूरा पैतला खुट्टा दुखिरहेको थियो। जब एउटा अंगमा चोट पर्छ सबै अंगहरूमा चोट पर्दछ, सबैलाई दुख्दछ। शरीर धेरै अंगहरू मिलेर बनेको हुन्छ। त्यहाँ हड्डीहरू, मांसपेशीहरू, ग्रन्थीहरू, शारीरिक अंगहरू, नसाहरू र रक्त कोशिकाहरू हुन्छन् र यिनीहरूका काम अलग अलग छन्। त्यसरी नै मण्डलीमा विभिन्न वरदानहरू भएका विश्वासीहरू छन् जो ख्रिष्टको बधन शरीर जुन मण्डली हो त्यसमा रहेर काम गर्नुपर्छ। अहिले कसरी एक व्यक्तिले विश्वासीहरूको शरीरमा प्रवेश गर्दछ? 13 पदमा भनिएको छ, किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं। यहुदी वा ग्रीक, कमारो वा फुका, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो। यहाँ हामी देख्छौ यो पवित्र आत्माको बप्तिस्मा हो। यो नै पवित्र आत्मा हो जसले हामीलाई विश्वासीहरूको शरीर बदन मण्डलीमा राख्छ र उहाँले नै प्रत्येक विशेष सदस्यहरूलाई वरदान दिनुहुन्छ। हामी सबैसँग वरदान छ र हामी हरेकले त्यसको अभ्यास गर्नुपर्छ। 14-17 पदमा भनिएको छ, किनकि शरीर एउटै अंगबाट मात्र होइन तर धेरै अंगहरूबाट बनिएको हुन्छ। यदि खुट्टाले म हात होइन यसैले म शरीरको अंग होइन भन्यो भने के त्यो शरीरको अंग हुँदैन र कानले म आँखा होइन यसैले म शरीरको अंग होइन भन्यो भने त्यो शरीरको अंग हुँदैन र यदि जम्मै शरीर आँखा हुँदो हो त सुन्ने कहाँबाट, यदि जम्मै शरीर कान हुँदो हो त सुन्ने कहाँबाट। मित्र, पवित्र आत्माले सबैलाई विभिन्न किसिमका कुनै न कुनै वरदान दिनुहुन्छ, तर उहाँले सबैलाई एउटै उही खालको वरदान मात्र दिनुहुन्न। मानव शरीरमा जस्तै त्यहाँ आँखाहरू, कानहरू र हातहरू इत्यादि हुन आवश्यक छ, जसका कामहरू बेग्लै बेग्लै छ। विभिन्न मानिसहरूलाई विभिन्न वरदानहरू पवित्र आत्माद्वारा दिइएको छ ताकि ख्रिष्टको शरीर जुन मण्डली हो यसको तमाम आवश्यक क्षमताहरूमा काम गर्न सकुन् र जुनद्वारा प्रभु येशूको महिमा हुन सकोस्। 18 पदमा भनिएको छ, तर परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अंग मिलाएर राखिदिनु भएको छ। परमेश्वर एकमात्र हुनुहुन्छ जसले परम सर्वोच्च सर्वभाव सत्ता रूपले वरदानहरू दिनुहुन्छ अनि उहाँले यो आफ्ना इच्छा अनुसार दिनुहुन्छ अनि यी वरदानहरू शरीरमा राख्नुहुन्छ ताकि शरीरले बदनले काम गर्न सकुन्। मैले एउटा मण्डलीमा एक व्यक्ति देखेको थिएँ जससँग असामान्य वरदान थियो। तिनी मण्डलीको रेखदेख गर्ने, सम्हाल्ने, साफ सुगर गर्ने व्यक्ति थिएनन्, तर तिनी सधैँ मण्डलीको पछाडि उभिन्थे र सेवामा त्यहाँ कुनै प्रकारको होल्ला वा कुनै विघटन भए उसले त्यसको सम्हाल्थ्यो। यदि सेवामा बच्चा रुयो भने तिनी बच्चाको आमा कहाँ गएर त्यस बच्चासँग केही बेर खेल्थ्यो र बाहिर लाँदथ्यो। यस मानिससँग त्यस किसिमको वरदान थियो। मित्र, मैले उसलाई भने तिनीसँग त्यस्तो वरदान छ जस्तो कि अति नै कम छ, कम पाइन्छ, अनि त्यस्तो वरदानहरू आज मण्डलीमा आवश्यक छ। तपाईँ छक्कै पर्नुहोला कि यस्तो कुरालाई पनि वरदान भनिन्छ र? निश्चय नै यो वरदान हो। खाना बनाउने, सिलाई बुनाई गर्ने, दान दिने, अतिथि सत्कार गर्ने वरदान जस्तै। हामी बाइबलमा केही घटनाहरूबाट वरदानहरूको बारेमा केही विचार पाउँदछौ। हननिया र सफिरासँग वरदानहरू थिए, तर तिनीहरूले येशु ख्रिष्टको स्वामित्व वा प्रभुत्वमा समर्पित गरेका थिएनन् र तिनीहरूको वरदानहरू प्रभुको निम्ति काम गरिरहेको थिएन। त्यसकारण तिनीहरू सिमोन पत्रुसको सामना गरे। तिनीहरू प्राचीन मण्डलीमा रहन सकेनन्। तिनीहरूसँग वरदानहरू थिए, तर तिनीहरूले ती वरदानहरूलाई त्यस तरिकामा अभ्यास गरिरहेका थिएनन् जस्तो कि तिनीहरूले गर्नुपर्दथ्यो। त्यहाँ डोरकास नाम गरेकी एक स्त्री थिइन् जससँग सिलाई बुनाईको वरदान थियो र तिनले त्यो वरदानलाई ख्रिष्टको प्रभुत्व मुनि, स्वामित्व मुनि प्रयोग गरिन्। तिनले यो वरदानको परमेश्वरको इच्छामा गरिन्। जब तिनी मरिन्, सिमोन पत्रुस यप्पामा गए। त्यहाँका विधवाहरूले तिनले बुनेका सबै कपड़ाहरूको रुँदै रुँदै पत्रुसलाई देखाए, किनकि तिनले बुनेका लुगाहरू त्यस विधवाहरूले लाउन पाउँथे। डोर्कास र तिनको वरदान प्राचीन मण्डलीमा महत्वपूर्ण थियो, यति धेरै महत्वपूर्ण थियो कि पत्रुसले तिनलाई मृत्युबाट जी उठाए। तिनीसँग त्यस्तो वरदान थियो जुनको त्यहाँ अझै आवश्यक थियो। सिमोन पत्रुससँग वरदान थियो, उनी पेन्टिकोस्टको दिनमा महान प्रचारक थिए। परमेश्वरले उसलाई महान गरी प्रयोग गर्नुभयो। जब परमेश्वरलाई उसको वरदानको आवश्यक परेन, तिनी मरे, उनी मृत्युबाट पुनर्जीवित उठेनन्। मेरो मित्र, परमेश्वरको आत्मा यो सबै कुरामा सर्वभाव सत्ता हुनुहुन्छ, सर्वेसर्वा हुनुहुन्छ। उहाँ नै एक हुनुहुन्छ जसले कुन कुरा महत्वपूर्ण छ, कुन कुरा महत्वपूर्ण छैन, कुन कुरा असल छ, कुन छैन, सो कुराको तय गर्नुहुन्छ। यदि परमेश्वरले तपाईंलाई खाना बनाउन, लुगा सिलाउन वा बुन्न बोलाउनु भएको छ भने तब त्यो गर्नुहोस्, त्यो वरदान हो। पवित्र आत्मा हामीले आफ्ना वरदानहरूको प्रयोग गरेको र तिनीहरूलाई येशु ख्रिष्टको प्रभुत्व मुनि ल्याएको चाहनुहुन्छ। 19-22 पदमा भनिएको छ, यदि ती जम्मै एउटै अंग हुँदा हुँदा शरीर कहाँ हुने, तर अंगहरू धेरै छन् तापनि शरीर चाहिँ एउटै। आँखाले हातलाई मलाई तिरो दरकार छैन भन्न सक्दैन, र शिरले पनि खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अंगहरू नै नभई नहुने हुन्छन्। तपाईं र म एक आपसमा आवश्यक छ र प्रभु हामी सबैलाई प्रयोग गर्न चाहनुहुन्छ। पद 23-25 भनिएको छ, शरीरका ती अंगहरू जुनहरूलाई हामी कम महत्वको ठान्छौं, तिनलाई हामी बढ्ता आदर दिन्छौं। प्रत्यक्ष रूपले देखाउन नसकिने अंगहरूलाई हामी बढी भद्रता साथ राख्छौं। प्रत्यक्ष देखाउन सकिने हाम्रा अंगहरूलाई त्यस्तो हिफाजत चाहिँदैन, तर परमेश्वरले हाम्रो शरीरलाई यसरी मिलाउनु भएको छ कि हीन अंगहरूलाई बढी आदर प्रदान गर्नुभएको छ, ताकि शरीरमा बेमेल नहोस् तर अंगहरू एउटाले अर्काको निम्ति समान वास्ता राखुन्। तपाईँले देख्नुभयो होला कि साना फुच्चे केटाहरू कसरत गरेको र जिममा गएर वजनहरू उठाएको, यसो गरेर तिनीहरू केही मसलहरू बनाउन कोशिश गरिरहेको र केही तागत शक्ति आर्जन गर्न कोशिश गर्दछन्, र पछिबाट तिनीहरूले आफ्नो शरीर हष्टपुष्ट बनाउँछन् पनि। त्यसरी नै परमेश्वर विश्वासीको शरीर वा बदन जुन मण्डली हो त्यसमा ध्यान दिनुहुन्छ, ताकि साना वरदानहरू विकास हुन्, प्रगतिको स्तरमा हुन्। म सोच्दछु कि त्यहाँ मण्डलीमा धेरै वरदानहरू छन् जुनको आज विकास हुन आवश्यक छ। पाउल निरन्तर आफ्नो कुरालाई जारी राख्छन्, यो सबै गरिनु पर्दछ ताकि ख्रिष्टको शरीर अर्थात मण्डलीमा कुनै मतभेद हुनुहुँदैन। भनिएको छ 25 पदमा, ताकि शरीरमा विमेल नहोस् तर अंगहरू एउटाले अर्काको निम्ति समान वास्ता राखुन्। अनि 26 पदमा भनिएको छ, यदि एउटा अंगलाई कष्ट भयो भने सबै अंगहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अंगको आदर भयो भने सबै अंगहरूले सँगै आनन्द मनाउँछन्। मित्र, मण्डलीमा ईर्ष्या ढाकको कुनै स्थान छैन र हुनु हुँदैन। हामी सबै उही शरीरको अंग अर्थात सदस्यहरू हौं। यदि एउटा अंग वा सदस्यलाई आदर गरिन्दछ भने हामी सबैले त्यो आदर सम्मानको प्राप्त गर्दछौं। अनि जबकि अंग वा सदस्य दुःख भोगिरहेको छ भने हामी सबै उससँगै दुःख भोग्दछौं। 27-28 पदमा भनिएको छ, तिमीहरू ख्रिष्टका शरीर हौ र हरेक त्यसका अंगहरू हौ। परमेश्वरले मण्डलीमा पहिलो प्रेतहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्चर्य काम गर्नेहरू र निको पाने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रकाशन गर्नेहरू, विभिन्न भाषा बोल्नेहरू नियुक्त गर्नुभएको छ। मित्र, सहायताको वरदानको बारेमा नि के? ओ, त्यो कस्तो सुन्दर वरदान हो! यदि तपाईसँग त्यो वरदान छ भने म आशा गर्दछु कि तपाईले त्यसको अभ्यास गरिरहनु भएको छ। अनि 29-30 पदमा भनिएको छ, के सबै प्रेतहरू हुन्? के सबै अगमवक्ताहरू हुन्? के सबै शिक्षक हुन्? के सबै आश्चर्य कर्म गर्नेहरू हुन्? के सबैसँग निको पार्ने वरदानहरू हुन्छन्? के सबैले विभिन्न भाषा बोल्दछन्? के सबैले अर्थ खोल्न सक्छन्? र तर अझ उच्च वरदानहरूको उत्कट इच्छा गर, अनि म तिमीहरूलाई झन उक्त मार्ग बताउँछु। यी वरदानहरू मध्ये केही चाहिँ लोप भइसकेको छ। तिनीहरू आज मण्डलीमा छैनन् किनभने तिनीहरूको आज मण्डलीमा आवश्यक छैन। मण्डलीमा कति पनि प्रेतहरू छैनन्, न अगमवक्ताहरू। पाउले स्पष्ट पार्दछन् कि सबै मानिसहरूसँग सबै वरदानहरू छैन। के सबै प्रेत हुन्? स्पष्ट उत्तर छ, अह होइन। के सबैले आश्चर्यको काम गर्न सक्छ? के सबैसँग चंगाईको वरदान छ? वा के सबै भिन्न भिन्न भाषा बोल्छन्? उत्तर हो, अह होइन, तिनीहरू बोल्न सक्दैनन्। अनि 31 पदमा हामी पढ्छौं, तर अझ उच्च वरदानहरूको उत्कट इच्छा गर, अनि म तिमीहरूलाई झन उक्त मार्ग बताउँछु। यद्यपि पवित्र आत्मा वरदानहरू प्रदान गर्ने काममा सर्वभाव सत्ता हुनुहुन्छ, सर्वै सर्वा हुनुहुन्छ, भए तापनि हामीसँग आफूले चाहेको वरदानको लागि परमेश्वरलाई माग गर्नु अधिकार छ। पाउल भन्छन् हामीले अझै उक्तम वरदानहरूको लालसा गर्नुपर्छ। वरदानहरू पाऊ भनेर इच्छा र प्रार्थना गर्नु त असल हो, तर पवित्र आत्माले आफ्नो उद्देश्य र मनसाय अनुसार दिनुहुन्छ। अझ उक्तम वरदानहरू के हुन्? धेरै मानिसहरूको विभिन्न विचार छ कि त्यो उक्तम वरदान के हो भन्ने सम्बन्धमा बारेमा। अमित्र, तर मलाई लाग्छ त्यो वरदान चाहिँ प्रेम हो, जुन पाउल अध्याय 13 उल्लेख गर्नेछन्। त्यो सबभन्दा उक्तम वरदान हो। त्यो वरदान बिना अरू सबै वरदानहरू व्यर्थै हुन्छन्। त्यो कुराको याद राखौं र अर्को कार्यक्रममा हामी त्यो वरदानको बारेमा अध्ययन गर्नेछौं। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
मेरो गति हो थाहा पाए जीवन मेरो यीशु प्रभु हो थाहा पाए जीवन मेरो यीशु प्रभु हो कसैले जीवनमा धोका दिने रे पाएर डोलाइरहे शून्यतामा हार खाएर अब जीवन खुसियाली यीशु पाएर कसैले जीवनमा धोका दिने रे कसैले जीवनमा
श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।